اعوذ باللہ من الشیطان اللین الرجیم، بسم اللہ الرحمن الرحیم، الحمدللہ رب العالمین، الصلاۃ والسلام علی الرسول الثقلین، محبوب رب المشرقین المغربین، جد الحسن والحسین ابو القاسم محمد، ولا اہل بیتہ طیبین الطاہرین المعصومین المظلومین، بسم اللہ الرحمن الرحیم، ان الدین عند اللہ الاسلام، صلوات پڑھے محمد. عزادارانِ امام، گلستان ہند بامبے کی یہ مجلس جو ہسٹری آف ہولی پلیسز پہ ہو رہی، وہ امپورٹنٹ پلیسز، وہ شرائنس ہمارے جو معصومین کے ہیں، اللہ جنت البقیع کی بھی تعمیر کروا دے جلد سے جلد انشاءاللہ، وہ جگہیں کہ جہاں ڈیسٹینی بدلتی ہے، تقدیر بدلتی ہے، صرف بولنے کی بات نہیں ہے، اگر کوئی خلوص کے ساتھ جا کے مانگے تو ان معصومین کی بارگاہوں سے جو کچھ عطا ہوتا ہے وہیں سے ملتا ہے. مختلف جگہوں کی میں نے بتائی، اور کل کاظمین میں داخل ہوئے، کاظمین بغداد میں ہے، اولڈ بغداد میں ہے یہ کاظمین. میں نے کل بتایا تھا کہ بغداد سٹی کا جو کنسٹرکشن ہوا وہ امام علی کے زمانے میں نہیں تھا، اور یہ بنی عباس کی حکومت نے اس کو کنسٹرکٹ کیا. بغداد بڑی عجیب سٹی ہے کہ جس سے کئی چیزیں وابستہ ہیں. بڑے ظلم کے ساتھ یہ شہر بسایا گیا، آج بھی کیپٹل عراق کا بغدادی ہے. لیکن یہ عجیب شہر ہے کہ جہاں دشمنان اہل بیت بنی عباس نے وہ ظلم کیا، وہاں پر منصور دوانخی جو چھٹے امام کا قاتل بھی ہے، ساتویں امام کے حالات پہ یہ مجلس آج کی ہوگی. کل شروع ہوا تھا، پھر تھوڑا سا میں بریف کر دوں. ساتویں امام، یہ امام، آپ کا نام، آپ کی ولادت 7 رجب 128 ہجری ہے، اور آپ کی شہادت 25 رجب 183 ہجری. لگ بھگ 58 ایئرس یہ امام زندہ رہا. یہ چھٹے امام کے تیسرے فرزند تھے، تھرڈ سن تھے. پہلے بیٹے کا نام اسماعیل تھا، دوسرے بیٹے کا نام عبداللہ تھا، اور تھرڈ سن جو تھے وہ ہمارے امام موسیٰ کاظم علیہ السلام تھے. اور آپ کی مادر گرامی کا نام بی بی حمیدہ خاتون تھا. بڑی ایکسٹراآرڈنری لیڈی ہیں، بہت زبردست خاتون ہیں، کہ جو امام کے سے کئی آپ کی حدیث امام سے ہمارے پاس بی بی حمیدہ خاتون کے تھرو آئی. ساتویں امام کا جب زمانہ شروع ہوا، اب سنو ڈیٹیل میں، سیونتھ امام کا جب پیریڈ شروع ہوا، یہ اسلام کا اتنا دردناک پیریڈ تھا، ایسا کہ اس سے پہلے یا اس کے بعد شیعت میں اتنا ڈیویژن نہیں ہوا تھا. جیسی چھٹے امام کی شہادت ہوئی، منصور دوانخی جو بغداد میں رہتا تھا، اس نے ایک لیٹر بھیجا. اس کو جب معلوم ہوا کہ ساتھ چھٹے امام شہید ہو گئے، اسی نے کروایا تھا، جب کنفرم ہو گیا کہ امام کی شہادت ہو گئی، اس نے ایک لیٹر بھیجا مدینے کے گورنر کے نام پہ، اور یہ کہا کہ تو پہلا جملہ غور سے سنا، پہلا جملہ لکھا کہ انا للہ و انا الیہ راجعون. دوسرا جملہ لکھا کہ پھر ایسی پرسنالٹی، ایسی شخصیت پھر اسلام میں پیدا نہیں ہو سکتی جیسے جعفر صادق تھے. دوسرا جملہ، تیسرا جملہ دیکھیں، تھرڈ جملہ لکھتا ہے گورنر کو، انسٹرکٹ کرتا ہے کہ جو بھی چھٹے امام جعفر صادق نے جس کو بھی اپنا وارث یا سکسیسر بنایا ہے، اس کو فوراً اس کو قتل کر اور ان کا سر میرے پاس بھیج دے. اس نے یہ خط لکھا گورنر آف مدینے کو، اس کا جو گورنر تھا. گورنر کے پاس خط آیا، گورنر نے خط لیا، उसने अब जवाब दिया मंसूर को। अब देखो कि इमाम का विजन कैसा होता है, इमाम कितनी दूरंदेज से काम लेते हैं, इमाम के सामने कितने हालात थे। जैसे मैंने कहा कि हालात सातवें इमाम के ज़माने में बेइंतहा खतरनाक, जब आप सुनेंगे तब आपको अंदाज़ा होगा कि वो पीरियड में शियत के क्या हालात हो गए थे। और छठे इमाम ने कितना विजन रखे, इमाम का विजन तो इमाम ही काम जानता जो क़यामत तक के हालात से वाकिफ है, उसको इमाम कहते। तो वो हुआ क्या, पहला जुमला क्या लिखा, इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन। दूसरा लिखता कि फिर ऐसी शख्सियत पैदा नहीं हो सकती। तीसरा जुमला मंसूर लिखता है कि जो भी छठे इमाम का सक्सेसर है, खलीफा वारिस है, उसके सर को ख़लम करो और मेरे पास भेज दे। मदीने के गवर्नर ने क्या किया, पेपर लिया। अब इसको जवाब दे रहा अपने मंसूर को, उसने कहा कि तू जो ये कह रहा कि जो भी इनका सक्सेसर है, जो इनका वारिस है, जिनके लिए इन्होंने वसीयत की है, छठे इमाम ने 5 आदमियों की वसीयत की थी, मेरे बाद ये 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 या ये होना, तो कहा तू जो कह रहा है कि जो भी इनका सक्सेसर है उनका सर भेज दे, तुझे मालूम है कि जाफर सादिक ने अपना वारिस तुझे बनाया है, अब तू ये बता तेरे बारे में क्या ख्याल है। आप सोचो कि इमाम का विजन क्या था, इमाम जानता था कि ये कितना बड़ा जुल्म करेगा कि सातवें इमाम को उसी वक्त कत्ल कर देना चाह रहा था, यानी नस्ले इमामत को ख़त्म करना चाह रहा। तो इमाम ने पहला वारिस इसको बनाया था, दूसरा वारिस मदीने के गवर्नर को बनाया था, तीसरा वारिस बीबी हमीदा खातून को बनाया था, चौथा और पांचवा वारिस सातवें इमाम को बनाया था कि ये दो जो दुश्मन हैं ये लोग हद हट जाएंगे तो फिर मेरे बेटे के लिए रास्ता सही हो जाएगा। तो जब ये सुन, जब लेटर आया मदीने के गवर्नर का उसके पास, मंसूर के पास, तब तो कुछ बोल ही नहीं सकता था। उसने कहा ठीक है, खामोश बैठ गया, खामोश बैठ के बगदाद की तामीर की तरफ। उसके बाद उसने क्या किया कि एक नए मजहब को, प्लीज़ गौर से सुनना, मैं हिस्ट्री पढ़ रहा, मेरा इशारा किसी की तरफ नहीं है, जो हिस्ट्री है और मैं रेस्पॉन्सिबल हूँ, व्हाट आई एम सेइंग, व्हाट आई एम रीडिंग, हिस्ट्री ऑफ इस्लाम, छठे हारून रशीद के ज़माने में छठे इमाम की शहादत के बाद के हालात पढ़ा। बनी अब्बास ने एक नए मजहब को क्रिएट किया, एक नए रिलीजन को, किसके साथ क्रिएट किया, इस्माइली फ़िरका जो है आज भी है, इस्माइली फ़िरका। मुझे किसी फ़िरके को, किसी मजहब को हर्ट करना नहीं, जो हिस्ट्री है, जो फैक्ट्स है वो मैं बोल रहा, और वो भी बड़ी एहतियात से बोल रहा। इस्माइली फ़िरके का क्रिएशन, इस्माइली फ़िरके का टोटल क्रिएशन ये बनी अब्बास की हुकूमत का था। बनी अब्बास ने इस रिलीजन को, इस्माइली रिलीजन को क्रिएट किया। जो शेष इमामी लोग हैं, जो 6 इमामों को मानते हैं, मेरा इशारा उधर है, इन लोगों ने इस फ़िरके को क्रिएट किया। क्या कहेंगे फ़िरके क्रिएट किया, मैंने आपसे बताया था कि छठ इमाम के बड़े बेटे का नाम इस्माइल है, दूसरे बेटे का नाम अब्दुल्ला, तीसरे बेटे मुसब्बन जाफर है, पहले बेटे अब्दुल्ला, इनका इंतकाल, इनकी डेथ इमाम के ज़माने में 20-25 साल पहले हो गई थी, और इमाम ने इनकी डेड बॉडी को, इनके जनाजे को अबवा से मदीने मुनवरा लाए थे और जन्नतुल बकी में सबको बताया था कि देखो मेरा बड़ा बेटा इस्माइल, इसका इंतकाल हो गया, उसके बाद इनको दफन किया। इसलिए कि इमाम तो जानता था कि हालात क्या होने वाले। जनाब इस्माइल का एक बेटा था मोहम्मद, इस मोहम्मद ने इसको हुकूमत ने खरीदा, हुकूमत ने खरीद के ये मजहब को क्रिएट किया, और ये मजहब बिल्कुल पैरेलल चल रहा था। जब छठे इमाम की शहादत हुई उस वक्त 4 फिरके बन चुके थे, एक इस्माइली फ़िरका बन चुका था, एक अब्दुल्ला जो उनके सेकंड सन थे उनकी औलाद वालों ने माना था, लेकिन वह अब्दुल्ला का फ़िरका 17 दिन या 18 दिन में उनका इंतकाल हो गया, तो ये फ़िरका ख़त्म हो गया। लेकिन इस्माइली फ़िरका था और सातवें इमाम के मानने वाले वो शियान हैदर करा थे। उसके बाद कई ऐसे ग्रुप स्प्लिट हो गए थे कि जो बोल रहे थे मैं ना हम इनको मानेंगे ना इनको मानेंगे, वी विल वेट, इन्हें शियत ऐसे डिवीजन में आ गई थी। ये अजीब दर्दनाक ज़माना था, जो इस्लाम का एक अजीब दर्दनाक ज़माना 148 हिजरी से शुरू हुआ और लगभग 170-175 हिजरी तक गया। اور ساتویں امام کو سب سے زیادہ اگر کسی امام کو قید میں رکھا گیا تو وہ یہ امام تھا. سٹریٹ مجھے کئی قید تھی, کئی پریزنس میں جانا پڑا, اور لاسٹ جو آپ کو پریزن میں جانا پڑا وہ 14 ایئرس کی جیل تھی. اس 14 سال ایک ہی سٹرچ میں رہے, وہ میں انشاءاللہ آگے چل کے آپ کو بتاؤں گا. تو ساتویں امام کا زمانہ انتہائی تھا. تو یہ جو اسماعیل تھے, جناب اسماعیل کے بیٹے محمد, ان کے پاس سے یہ مذہب شروع ہوا جو آج تک چلتے ہوئے آ رہا. میں ہو سکتا آپ لوگوں کو پتا ہے یا پتا نہیں ہے, جو ہسٹری ہے وہ میں بیان کر رہا, اور جو میں ہسٹری میں ویری کلیئر کر رہا, یہ جو میں ہسٹری بیان کر رہا یہ ہم جس ہمارے عقیدے کے لوگ جو ہیں, ہمارے جو امام جو 12 اماموں کو مانتے ہیں ان کے سامنے بیان کر رہا. مجھے کسی مذہب کو ہرٹ کرنا نہیں ہے یا مجھے کسی کو ہرٹ کرنا نہیں ہے. جو ہسٹری ہے وہ میں بول رہا, آئی ایم ویری کلیئر ان مائی میسیج کہ جو ہمارا فرقہ ہے 12 امامی فرقہ ہے, ان کے سامنے میں 7 امام کی زندگی کے حالات بیان کر رہا. اگر کسی کو ہرٹ ہوتا ہے تو میں ہرٹ کرنے کے لیے نہیں بول رہا, میں اپنے مذہب کے اپنے کلمہ پڑھنے والوں کو اپنے ہم مذہب کے لوگوں کے سامنے بات کر رہا. ساتویں امام کا یہ جو اسماعیلی فرقہ ہے ان کی تو وفات ہو گئی, ان کا بیٹا محمد اس کو حکومت نے خریدا. آپ کو پتا ہے کہ اس فرقے میں یہ لوگ, آپ بولتے ہیں کہ 6 اماموں کو مانتے, یہ 6 امامی لوگ جو ہیں یہ امام علی کو پہلا امام نہیں مانتے. آپ جا کے معلوم کر لیں, جو میں بول رہا میں اپنے جملوں پہ اپنے الفاظ پہ کا ذمہ دار ہوں. یہ لوگ امام علی کو پہلا امام نہیں مانتے, امام حسن کو پہلا امام مانتے, امام علی کی زیارت کرتے, امام علی کو مانتے, مشکل کشا بولتے, مولا بولتے, جو بھی بولنا ہے بولتے, لیکن یہ لوگ امام علی کو امام نہیں مانتے. آپ سوچو اسلام کا بیس کیا ہے, خلیفتہ بلا فصل. امام علی کو صرف ماننے سے کچھ نہیں ہوتا, امام علی کے کچھ کی شان کو مان لینے سے کچھ نہیں ہوتا. امام علی کی شان ایسی ہے کہ امام علی کی شان کو تو سب مانتے, کافر بھی مانتا, مشرک بھی مانتا, یہودی بھی مانتا. 1000 واقعات ہیں. میرے ساتھ ہوا کہ آسٹریلیا میں جب میں رمضان پڑھا تھا 2 سال پہلے, تو 21 رمضان کی جو مجلس تھی وہاں ایک سیمینار تھا, اس میں جوز اور کرسچن پریسٹ جو تھے وہ لوگ آئے, اور بہترین مولا علی کے شان میں ان لوگوں نے جو ہے تقریریں کی. پھر بعد میں میرا لیکچر تھا, تو میں نے پورے آڈینس کو یہ بات بولا کہ میں تو انڈیا سے بلانگ کرتا ہوں اور انڈیا میں تو 1000 مذہب ہے. امام علی کا کیریکٹر, امام علی کا کردار, امام علی کی بایوگرافی, امام علی کی زندگی ایسی ہے کہ اگر ہمارے پاس ہندو لوگ بھی علی کی شان میں قصیدے کہتے, عیسائی لوگ بھی کہتے, سکھ بھی کہتے, ہم مولا کی شان ایسی ہے کہ ہر مذہب و ملت کا آدمی اگر علی کی بایوگرافی پڑھے تو اس کو سر جھکانا لازم ہے. میں نے کہا میرے لیے کوئی نئی بات نہیں ہے کہ اگر کرسچن آ کے تقریر کر رہے اور جوز آ کے تقریر کر رہے امام علی کی شان میں. میں نے کہا تو میں تو انڈیا میں دیکھتا ہوں ہندو لوگ مولا کی شان میں قصیدے لکھتے, اشعار لکھتے اور بہترین تقریر کرتے. میں نے کہا شیعہ وہ ہے جو علی کی شان کو بھی مانے, علی کے فرمان کو بھی مانے. صرف شان کو ماننا بڑی بات نہیں ہے, امام کی شان ایسی ہے ہر آدمی کو سر جھکانا پڑتا, فرمان کو بھی ماننا لازم. یہ بہت بڑا میسج تھا یوتھ کے لیے کہ جسٹ ڈونٹ سے کہ یو آر فالوور آف امام علی, یو ہیو ٹو سی کہ آر یو فالوئنگ دا پاتھ آف امام علی, ان کے راستے پہ چل رہے, دین یو کین سے کہ یس آئی ایم اے ریئل فالوور آف امام علی. اس پاتھ پہ چلنا ہے, یوتھ کو بول رہا کہ اس لائف کو اپنی لائف میں امپلیمنٹ کرنا. مجلس پریکٹس کا نام نہیں ہے کہ ایوری ڈے یو آر کمنگ ٹو گلستان اینڈ گوئنگ, نو, یو ہیو ٹو لرن سم تھنگ. تم ان کی لائف کے حصے کو اپنی لائف میں امپلیمنٹ کرو, دین تم ریئل شیعہ ہو. اینی ہاؤ, تو یہ لوگ امام علی کو پہلا امام نہیں مانتے. حیرت ہوگی آپ کو, اس امام حسن سے شروع کرتے چھٹے امام تک آتے, چھٹے امام کے پاس آ کے وہ بھی محمد کو مانتے, بھی وہاں سے ان کے 21 امام ہیں, 21 امام سے 21 امام سے ان کے عقیدے میں 21 امام. فائن, ہر آدمی کا عقیدہ اپنی جگہ پہ, ہم کسی کو برا نہیں بولتے. ٹھیک ہے, تمہارا عقیدہ ہے, تم جاؤ 21 امام کے ساتھ. تو ان لوگوں نے, محمد ابن اسماعیل ہی وہ کلپرٹ ہے کہ جس نے ساتویں امام کی شہادت میں پورا کام کیا. اب بات آگے چل گئی تو میں بتاؤں گا. یہ وہ شخصیت ہے کہ بڑا گریڈی تھا, گریڈی سمجھتے لالچی جس کو بولتے. یہ فرسٹ کزن ہے ہمارے ساتویں امام کا, فرسٹ کزن, چچا زاد بھائی, تایا زاد بھائی, چچا زاد بھائی, جو بھی آپ بولو, فرسٹ کزن. اور ये हुकूमत के लिए काम करने लगा। हारून ने पूछा अपने लोगों से, गवर्नर से, कि इमाम के पास कोई ऐसा आदमी है उनकी फैमिली में कि जिसको मैं ब्राइब करके खरीदूं और इमाम की शिकायत में दरबार में करवाऊं कि वो रीजन बने इमाम को अरेस्ट करने के लिए। यूं तो अरेस्ट नहीं कर सकूंगा, मैं अरेस्ट करवाना चाहता, अरेस्ट करना चाहता मुसअब ने जाफर को, तो कोई ऐसा आदमी है। तो पूरे मदीने में फैमिली ऑफ इमाम में ये एक आदमी मिला, मोहम्मद इब्ने इस्माइल। इससे कहा कि आप बगदाद जाइए और बगदाद जाकर हारून के दरबार में मुसअब ने जाफर की बुराई करना। क्या क्या बोलना? ये बोलना कि अरे हारून, तू यहां हुकूमत कर रहा और मुसअब ने जाफर मदीने में हुकूमत कर। और गौर से सुने, मुसअब ने जाफर एक लश्कर को तैयार कर, आर्मी को तैयार कर, तेरी हुकूमत को खत्म करने के लिए। तुझे वो इमाम नहीं मानते, तुझे खलीफा नहीं मानते, वो अपनी शरीयत को अपनी तरीके से लेके जा रहे और एक आर्मी को तैयार करे तेरे ऊपर हमला करने। तो उसने पूरे पहले से, इट वॉज प्री प्लान, उसने पूरे दरबार में पूछा कि अगर कोई खलीफा के खिलाफ जंग करेगा तो क्या, तो सबने कहा गिरफ्तार करो। उसके बाद उसने फौज को भेज के साथ में इमाम को गिरफ्तार करवाया था और 14 इयर्स तक जेल में रहे और वहीं शहीद हो गए। ये तो मैंने स्टार्टिंग में बोल दिया, अब इसकी डिटेल आएगी आगे। तो ये था मोहम्मद इब्ने इस्माइल के, जिसने अपने फर्स्ट कजिन की, ये गया कैसे था, कहां से गया था? जब इसको ऑफर आया कि यू कम टू बगदाद और कंप्लेन करो इमाम की, तुमको इतना लाख दीनार दिए जाएंगे, 100,000, मिसाल 100,000 दिनार दिए जाएंगे। ही वॉज ग्रीडी, दुश्मन था, पैसे की लालच में था। इसीलिए मैं हमेशा यूथ को यह बोलता कि हर चीज में कॉम्प्रोमाइज करो, पैसा अगर तुमको कोई ऑफर करो। और आज के जमाने में एग्जैक्टली वही, आज तुमको ब्राइब्स दिए जाएंगे, आज तुम बॉम्बे में, कल तुम बाहर जाओगे इंशाल्लाह, डिफरेंट कंट्रीज को जाना, मुख्तलिफ मुल्कों में जाना। तो जब जाओगे तो अगर तुमको कोई ऑफर करे कोई चीज, ऑलवेज रिमेंबर दिस, हायर स्टडीज के लिए जा रहे, जॉब के लिए जा रहे, कहीं जाओ, ऑलवेज रिमेंबर दिस। ऑल मैं यूथ को बोलता, लड़की लड़का दोनों को, ऑलवेज रिमेंबर कि हर चीज में कॉम्प्रोमाइज करो, नो कॉम्प्रोमाइज इन विलायत अली नजरदारी हुसैन। अगर तुम कॉम्प्रोमाइज करोगे इसमें 0.1% भी कॉम्प्रोमाइज नहीं करना, हर चीज कुर्बान करना, इस विलायत को कायम रखना, आजादारी को प्रोटेक्ट करना। यू हैव टू, इट्स योर रेस्पॉन्सिबिलिटी इन हायर ओकल्टेशन। ये जो ओकल्टेशन चल रहा हमारा गैबत कुबरा, इस गैबत कुबरा में हर शिया की जिम्मेदारी है कि वो प्रोटेक्ट करे विलायत को। आप देखो, मैंने अभी आपसे कहा, कल की मजलिस में बोला था कि दीवारों में चुने गए बच्चे मारे गए, 100,000 लोग जेल्स में गए जस्ट टू प्रोटेक्ट विलायत अली। उन लोगों ने सेक्रीफाइस किया और उन लोगों ने सेक्रीफाइस करके इस विलायत को प्रोटेक्ट किया। आज हमारा कोई एग्जाम नहीं है, आज हमको कोई ऑफर नहीं हो रहा, लेकिन अगर तुमने आज विलायत में कॉम्प्रोमाइज किया तो समझो तुम्हारी जिंदगी एक डिजास्टर है, तुम्हारी लाइफ खत्म हो जाएगी। इसीलिए मैं बोलता कि शादी भी करो तो शादी के वक्त उन लड़कियों को भी बोल रहा, उन लड़कों को भी बोल रहा जो गैर मजहब में जाके शादी करना चाहते, डोंट ट्राई एंड डू इट, तुम ये कभी मत करो। इसलिए कि अगर तुम ये करोगे तो तुम्हारी पूरी नस्ल, पूरा जनरेशन खत्म होगा। आई एम रियली फेड अप, इतना हालात खराब हो गए। सिर्फ बॉम्बे की बात नहीं कर रहा, मैं पूरी दुनिया की बात कर रहा, इसलिए कि मेरी मजलिस पूरी दुनिया सुन रही। तो मैं आपसे एक ही ख्वाहिश कर रहा कि कुछ हर चीज में कॉम्प्रोमाइज करो, इवन अपने रिलीजन में मत करो, अपने फैमिली में मत करो, शादी में मत करो, ना किसी गैर के पास से लेकर आओ, ना तुम अपनी बच्ची को गैर को दो। नस्ल का प्रोटेक्शन, प्रोटेक्शन ऑफ योर जनरेशन इज योर रेस्पॉन्सिबिलिटी। ये मुसअब ने जाफर की जिंदगी का वो इंपॉर्टेंट पहलू है जो मैं पेश कर रहा हूं। कॉम्प्रोमाइज मत करो। आज अफसोस से बोल रहा, कहां कितनी फैमिली तबाह हो गई। ग्लैमर के पीछे मत जाओ, मैं यूथ को बोल रहा, ग्लैमर के पीछे मत जाओ। फर्स्ट प्रायोरिटी तुम्हारा रिलीजन होना। व्हाई आई हैव चूजन दिस टॉपिक्स इन दिस अशरा, व्हाई? कि तुमको एहसास होना कि इस रिलीजन को गुलिस्तान पहुंचते पहुंचते, मिसाल दे रहा गुलिस्तान की, इस 21st सेंचुरी में आजादारी और विलायत पहुंचते पहुंचते कितने सैक्रिफाइसेस हुए। आज कल वो लोग पूछे कि हमने विलायत के लिए इतना सैक्रिफाइस किया और तुमने आसानी से विलायत को छोड़ दिया, तुम्हारा फ्यूचर क्या होगा? क्या फ्यूचर होगा इफ यू गो समवेयर एल्स? मैं बहुत बंद अल्फाज में बोल रहा हूं, यू नो वेयर आई एम, व्हाट आई एम टेलिंग यू, मैं नाम नहीं ले रहा, बहुत बंद अल्फाज में बोल रहा हूं। हम क्या सेक्रीफाइस कर रहे? आज कितना प्रॉब्लम है बॉम्बे में, मुझसे कह रहे व्हाट डज इट मेक, मौलाना क्या फर्क पड़ता? मैंने कहा कि अगर दे वो अपने रिलीजन पे रहेंगे, ये हम अपने रिलीजन पे रहेंगे, वो अपने मजहब पे रहेंगे, वेरी कॉमन सेइंग, वेरी कॉमन, नहीं वो अपने चीज को फॉलो करेंगे, हम अपने चीज को पालेंगे। मैंने कहा बच्चे होंगे तो क्या होगा, बच्चे किधर जाएंगे? तुम ये बोलो, मैं लड़कियों को बोल रहा, तुम ये बोलो, तुमने वहां कर ली, अगर उसने अपने बच्चे का नाम, जो नाम शियत में नहीं है वो नाम के लिए फोर्स करे, व्हाट आर यू गोइंग टू डू? तुम्हारी लड़की हुई, कोई नाम वो प्रपोज करे, विच यू डोंट लाइक इट, मैं बहुत बंद अल्फाज में बोल रहा हूं, यू शुड अंडरस्टैंड व्हाट आई एम सेइंग। वो अगर बोले कि नहीं आई वांट दिस नेम टू माय डॉटर, व्हाट आर यू गोइंग टू डू? ये मुसब ने जाफर को क्या सूरत बताओगे? अगर तुम्हारे बेटे का नाम कोई और रखे, विच यू डोंट लाइक इट, व्हाट आर यू गोइंग टू डू? ये लड़कियों का बोला, प्लीज यार, प्लीज ग्लैमर के पीछे मत जाओ, पैसे के पीछे मत जाओ, तुम अपने रिलीजन का प्रोटेक्ट करो। इमाम के जमाने में लाखों लोगों ने, बच्चे यतीम हो गए, जिबा हो गए। आज एक वाकया पढ़ूंगा आपके सामने, लेकिन उसके बावजूद भी उन्होंने इस रिलीजन को, इस अकीदे को, इस बिलीफ को, विलायत को, मोहब्बत अली को, आजादारी हुसैन को प्रोटेक्ट किया, जिसका नतीजा आज तुम आराम से आजादारी कर रहे हो। कभी नहीं करना इस चीज पे, नो कॉम्प्रोमाइज, हमेशा जहन में। पेरेंट्स को भी बोल रहा कि इतने लीलियंट मत बनो कि चलता मौलाना क्या करेंगे, क्या करेंगे नहीं, तुमको चाहिए कि जब बच्चा पैदा हो ना, उस रूट्स को मजबूत करो। आज बैठ के रो रहे कि मेरा बच्चा उधर गया, मेरी लड़की उधर चली गई, तो जो जड़ें हैं ना, उन जड़ों को मजबूत करो, उस रूट्स को मजबूत करो, उसके बाद तुम्हारी औलाद बिगड़ेगी नहीं, बल्कि औलाद सिराते मुस्तकीम पे रहेगी। सलावत पढ़े मोहम्मद वाले। एक और सलावत पढ़े बाबा से, बोले बस दोस्तों, एक बहुत बीमार है, तो मैं उसके लिए दुआ कर दूं कि 6 साल से ऑलमोस्ट वेंटिलेटर पे, या 4 साल से वेंटिलेटर पे, अल्लाह रहम करे। मैं दुआ करता कि बेहक इमाम मुसे काजिम इस्लाम, अब बीमार है करबला, बीमार है मदीना, अल्लाह सादिक अली मुखी इनको और रजा आबिद जो बैंड्रा में रहते, जो यहीं बॉम्बे में रहते, उनको जितने बीमार, एक लंदन में एक बच्चा बीमार है मासूम, सबको अल्लाह बेहक बीमार है करबला, बीमार है मदीना, मुकम्मल तौर पर सेहत कामिल आता फरमा। बस एक ऐलान और कर दूँ बीच में, जो के इस मजलिस के फौरन बाद कपासवाड़ी महफिल मुस्तफ़ा में मखसूस जो अमाल है, जनाब जाफर तैयार इब्ने अबू तालिब अलैहिस्सलाम की नमाज और ज़ियारत आशूरा, इसमें शिरकत करें, 1 घंटे के अमाल होंगे इमीडिएटली आफ्टर दिस मजलिस इंशाल्लाह। ये अमाल को और पढ़ाऊँगा, कोशिश करना कि ये लाइफ चेंजिंग अमाल है, लाइफ चेंजिंग, तुम्हारी दुआएँ जो रुकी हुई दुआएँ वह सारी कबूल होती अगर खुलूस के साथ मांगे। सलावत पढ़े मोहम्मद वाले। तो हर चीज में कॉम्प्रोमाइज करो, इसमें नहीं। मुसब ने जाफर का ये इंपॉर्टेंट तरीन मैसेज कि हम आज किसी चीज में सैक्रिफाइस करने के जज्बे को पैदा करो। तो इमाम का ये जो रिलीजन शुरू हुआ, ये वहां से शुरू हुआ और आज तक चल रहा, 1000 रिलीजन से उसमें ये एक रिलीजन। तो ये मोहम्मद इब्ने इस्माइल जब जिंदगी गुजार रहे थे कहां पे, मदीने में, तो इनको ऑफर किया गया, गौर से सुनना, इनको ऑफर किया गया, क्या ऑफर किया गया कि आप आइए बगदाद, आपको 100,000 अप्रॉक्सीमेटली आपको दिया जाएगा, आप आके कंप्लेन करें। इसके पास इतने पैसे नहीं थे कि ये बगदाद जा सके, इतने पैसे नहीं थे, ये आया सातवें इमाम के पास। गौर से सुनना, बहुत इंपॉर्टेंट मैसेज आ रहा। सातवें इमाम के पास आया और आकर उसने कहा, चचा मुझे 5000 दिनार, मिसाल के तौर 5000 केडी दिनार चाहिए। पूछा क्यों? इमाम के पास सब लोग बैठे हुए। पूछा क्यों? तो कहा चचा मुझे बगदाद जाना है, मैं बहुत डेप्ट्स में आ गया, कर्जों में आ गया, मैं वो कैपिटल है, मैं चाहता हूँ कि वहाँ जाके मैं बिजनेस करूँ, कारोबार करूँ। इमाम तो जानता था, इमाम ने कहा कि क्या मैं तेरे कर्जों को अदा करा दूँ, कर दूँ? उसने कहा नो 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 नो, मुझे बगदाद जाना है। फिर इमाम ने कहा तेरे सारे डेप्ट्स को मैं अदा कर देता हूँ, तेरे को जान, तू मत जा वहाँ पे। इमाम जानता था कि क्यों तेरा इसका मंशा क्या है। सेकेंड टाइम कहा, फिर उसने कहा नो। इमाम ने कहा कि एवरी मंथ मैं तुझे पे करता हूँ वजीफा, क्या तुझे वजीफा बस नहीं हो रहा, तू डेप्ट्स में क्यों आया? तो उसने कहा नहीं मैं आ गया बस, मुझे आप इतना इस वक्त 5000 10000 दिनार दीजिए कि मैं बगदाद जाऊं। इमाम ने कहा तुझे क्यों चाहिए? उसने गौर से सुनो, उसने फोर्स किया कि आप मेरे चचा हैं, आप मुझे दे। तो इमाम ने गुलाम से कहा वो 10000 का जो बैग है ना इसको दे दो। वो बैग लाया तो इमाम ने अपने हाथ में लिया, मेरी तरफ देखे, लेके इसको ऐसा दिया, देखे कहा कि मोहम्मद मेरे बच्चे भी बहुत छोटे हैं। एक ही जुमला बना। उस वक्त आठवें इमाम का सिन बहुत, ही वॉज वेरी यंग। इमाम ने देखे कहा कि मोहम्मद मेरे बच्चे बहुत छोटे हैं। तो उसके दिल में तो चोर था, उसने फौरन कहा कि मौला चचा आप ऐसे क्यों कह रहे? इमाम ने कहा तू बेहतर जानता है, निकल के चला गया। जो लोग मौला के पास बैठे हुए थे उन लोगों ने कहा कि मौला आप सबको देते, सुबह शाम हेल्प करते, बट यू डोंट से दिस वर्ड्स, यू डोंट से दिस वर्ड, बट व्हाई आर यू सेइंग, क्यों बोले आपने इसको कि आपके बच्चे छोटे? इमाम ने कहा ये जाएगा हारून के दरबार में, मेरी शिकायत करेगा, कंप्लेन करेगा और हारून मुझे अरेस्ट करेगा, मैं 14 साल कैद में रहूंगा और वहीं शहीद हो जाऊंगा। तो लोग जो बैठे हुए थे उन लोगों ने कहा कि मौला फिर आपने हेल्प क्यों की इसकी, नहीं करते हेल्प? जब मालूम था तो क्यों की? तो इमाम ने कहा अभी इसने जुर्म नहीं किया, इसका क्राइम अभी नहीं हुआ, वो तो मैं इल्मे इमामत से मानता हूं, जानता हूं कि ये क्या करने वाला। सेम चीज इब्ने मुल्जिम जब इमाम अली के पास आया और बैठा तो और एक तलवार उसके हाथ में थी, तो उस वक्त इमाम अली ने कहा था कि इब्ने मुल्जिम तू जानता है तू इसी तलवार से मुझे शहीद करेगा। तो उसने कहा था कि मौला मैं नहीं करूंगा, कभी नहीं करूंगा, आपको कभी नहीं मारूंगा। अली ने कहा था कि इब्ने मुल्जिम तू इसी तलवार से मुझे मारेगा और मैं शहीद हो जाऊंगा। उसने कहा मौला भी मैं और आपको शहीद कत्ल करूंगा, आपका मर्डर करूंगा। वो तो चला गया। लोगों ने कहा मौला जब आपको मालूम है तो इसको अभी मार दो। तो अली ने कहा अभी इसने जुर्म नहीं किया, जुर्म से पहले इस्लाम में सजा नहीं है। क्या आपको मालूम है कि जुर्म करने वाला है, प्लान करा तो सजा करो, नहीं कर सकते जुर्म से। सेम चीज सातवें इमाम ने यहां कही। इमाम ने कहा कि ये मैं तो इल्मे इमामत से जानता हूं। तो लोगों ने कहा मौला आप हेल्प नहीं करते, यहां इंपॉर्टेंट मैसेज आ रहा, प्लीज गौर से सुनना, आप हेल्प नहीं करते। तो अब इमाम का जुमला सुनो, आबिद बिलग्रामी का जुमला नहीं है, सातवें इमाम इमाम मूसे काज़िम अलैहिस्सलाम चाहने वालों को बोल रहे। आज हमारे लिए ये इंपॉर्टेंट तरीन मैसेज है, हम सबके लिए, पूरी दुनिया मेरी मजलिस सुन रही ज़ैनबिया चैनल पे, मैं सबके मैं ग्लोबल मैसेज दे रहा, मैं यहां के लिए बॉम्बे वालों के लिए सिर्फ नहीं पढ़ रहा। कि आज जो सबसे ज्यादा हमारी कम्युनिटी में जो प्रॉब्लम्स है पूरी दुनिया में वो यही है। इमाम से कहा कि मौला देन व्हाई यू हैव हेल्प हिम? तो इमाम ने कहा ये मेरा फर्स्ट कजन है, मेरा नेव्यू है, ही इज माय नेव्यू, वो आके मुझे बोल रहा कि आई नीड सम मनी बिकॉज आई एम इन अ बिग प्रॉब्लम, आई एम इन डेब्ट्स, मैं प्रॉब्लम में हूं, मैं डेब्ट्स में हूं और मुझे हेल्प चाहिए। तो मैंने हेल्प इसीलिए की कि ये मेरा कजन है, मेरा ब्लड है, मैं नहीं चाहता कि मैं रोज़े मैशर खते रहम की लाइन में ठहरूं। यू अंडरस्टैंड व्हाट आई मीन, व्हाट इज खते रहम? एवरी ईयर आई से दिस, खते रहम, खते रहम, मैंने रिज्यूमे में भी बोला है। क्या आज बीमारी है हमारे पास? खते रहम उसको बोलते हैं जो रिलेशनशिप को ब्रेक करता, ब्लड रिलेशनशिप। गुनाहान है कबीरा शहीद दस्ते गबे शिराजी की किताब सेकंड वॉल्यूम जाके देख लो। ये बीमारी से बचो, ये रिवोल्यूशन लेकर आओ। मैं यूथ को बोल रहा हूं ये रिवोल्यूशन लेकर आओ कि ये बीमारी है, डिजीज है, तुम्हारी जिंदगी की रस्सी अल्लाह काट देगा। मैं औरतों को भी बोल रहा कि तुम इसमें ये वो मत करो कि तुम्हारे हस्बैंड अगर कोई खते रहम कर रहे तो यू हैव टू चेंज। तुम बड़ा पोलाइटली मोहब्बत के साथ प्यार के साथ इस रिलेशनशिप को बिल्ड करो। इस्लाम डजंट परमिट कि तुम अपने ब्लड रिलेशन के साथ ताल्लुकात को खराब करते। नो वे। हर किताब में हर मासूम का इरशाद। अभी तीन दिन हूं बॉम्बे में, तीन चार दिन। आई एम रेस्पॉन्सिबल व्हाट आई एम सेइंग। आज यही बीमारी पूरी फैली हुई है। इससे ताल्लुकात नहीं, उससे ताल्लुकात नहीं, उससे रिलेशनशिप नहीं, उससे रिलेशनशिप। ये रिलेशनशिप को ब्रेक करके तुम इमाम मुसीए काजिम की ज्यारत को जाते हो काजिमैन। इमाम का जो इमाम का मैसेज क्या है हमारे लिए? व्हेन यू गो एंड से सलाम अलैका या मुसब नजाफर, और तुम्हारे रिलेशनशिप पूरे ब्रेक है खानदान से। तुम जाके जो सलाम कर रहे तो मौला तुम्हारे सलाम का जवाब देंगे? क्या बोलेंगे मौला कि तू जिसको मैंने रोका तू वही कर रहा? मैं प्लीज गौर से सुनो मेरा जुमला, प्लीज गौर से सुनना। इमाम बोलेंगे कि मैं शहीद हो गया, मैं 14 साल कैद में रहा, 14 ईयर्स जेल में रहा। जेल बताता कि कैसी खतरनाक जेल थी। मैं 14 साल जेल में रहा, शहीद हो गया सिर्फ इसलिए कि इस चीज को मैं रोकना चाहता था। एंड यू आर डूइंग द सेम थिंग। प्लीज बोल रहा, रिक्वेस्ट कर रहा, ये इस अवेयरनेस को लाओ। बेदा ये बातें कोई नहीं बोलेगा, कोई नहीं बोलेगा। फायदा क्या है दोस्तों? फायदा क्या हुआ इबादतों का, उस नमाज का, उस रोजे का, उन सजदों का क्या फायदा जो तुम मूसब ने जाफर की सीरत पे अमल नहीं कर सको? तुम्हारी लाइफ का स्पैन मिसाल दे रहा, अगर 60, 70, 80 ईयर्स है तो अल्लाह रस्सी को काट देता, लाइफ खत्म हो जाती। ये यूथ लाना रिवोल्यूशन, तुम लाना ये इनकलाब, तुम बोलना नो, हमको सबसे बात करना है, सबसे मिलना है। एटलीस्ट यार, एटलीस्ट सलाम दुआ तो रखो। आज ही मेरे साथ हुआ, कहते मौलाना मैं कैसे मिलूं, मैं ताल्लुकात को खत्म कर दिया। औरत भी बोल रही, मर्द भी बोल रहा, सगे रिश्तेदार, फर्स्ट कजन्स, फिर बोल रहे कोई दुआ बताओ मेरी, मेरे रिस्क रुका हुआ है। मैंने कहा भाई सुनो, कोई दुआ असर नहीं करेगी, कोई फिर बोल रहा जिम्मेदार हूं व्हाट आई एम सेइंग, कोई दुआ असर नहीं करेगी तुम्हारी। अगर तुम खते रहम करके दुआ मांगोगे अल्लाह राजी नहीं होता। अब आप कल जुमेरात थी, दुआए कुमेल आपने पढ़ी, दुआए कुमेल का लास्ट वर्ड्स क्या थे जो हर मस्जिद में दुआए कुमेल होती, हर घर में थर्सडे नाइट होती, पूरी दुनिया में, तो पूरी दुनिया देखता हूं, हर जगह जब दुआए कुमेल होती है हर आदमी रिलीजियसली बैठ के जब उस वर्ड्स पे पहुंचता पूरा खड़े रह के बोलते, बैठ के बोलते या सरियल रजा, या सरियल रजा। यू नो व्हाट यू आर सेइंग, यू नो व्हाट यू आर सेइंग। तुम अल्लाह को बोल रही है बात कि सबसे जल्दी राजी होने वाला अल्लाह है, सबसे जल्दी। मैं पूछता अल्लाह तो क्रिएटर है हमारा, जबकि हम उसके इतने नाफरमान है। अल्लाह बोल रहा कि दाढ़ी छोड़ो, मैं दाढ़ी नहीं छोड़ता। अल्लाह बोल रहा म्यूजिक मत सुनो, म्यूजिक सुनते। अल्लाह बोल रहा रिस्क हराम मत खाओ, मैं खा रहा। अल्लाह बोल रहा मिक्स गैदरिंग्स में मत जाओ, मैं जा रहा। अल्लाह बोल रहा नमाज पढ़ो, मैं नमाज नहीं पढ़ रहा। अल्लाह बोल रहा बैक बैटिंग मत करो, मैं कर रहा। इतने गुनाह करने के बाद व्हेन यू से कि या सरियल रजा, अल्लाह तू मुझसे राजी हो जा, तू सबसे जल्दी राजी होने वाला है, वो कहता है मासूम कहते वो फौरन राजी हो जाते, वो तो राजी हो रहा। और हम फिर मुझे मैं बोलता यार ये काजमैन जाओगे इंशाल्लाह, अल्लाह आपको जल्द से जल्द काजमैन की ज्यारत नसीब करे। क्या क्या इमाम को सलाम करोगे,
इमाम को देखोगे तो इमाम आपको पूछेंगे नहीं वहां पे कि व्हाट आर यू डूइंग इन योर लाइफ, क्या कर रहे तुम। मैं शहीद, इमाम के जुमले, मैं शहीद हो गया। आपको मालूम वो जेल कैसी थी इमाम की, पूरा घर तक रोते हुए जाना तुम, वो जेल कैसी थी। इमाम खड़ा होता तो बैठ नहीं सकता था, बैठता तो खड़ा नहीं होता, इतनी छोटी 14 साल, एक दिन दो दिन तीन दिन चार दिन नहीं, 14 ईयर्स अंधेरी कैद में, दिन भर में 24 आवर्स में एक रोटी आती थी और गर्म पानी आता था। ऐसी जेल में इमाम ने जिंदगी गुजारी है 14 ईयर्स तक, वहीं शहीद हो गए। और उनके चाहने वाले, उनका कलमा पढ़ने वाले, वी दोस्तों तुम यकीन करो मेरी बात पे, मिंबर से बोल रहा, गुलिस्तान के अशर में, बॉम्बे में बोल रहा, अगर तुमने आज किसी से तुम्हारी रिलेशनशिप ब्रेक है एंड इफ यू कॉल एंड से सलाम अलैकुम, और तुम सिर्फ इसलिए बोल रहे कि आज मुसब न जाफर इमाम मूसे काजिम आपसे राजी हो जाए, तो समझो कि तुम्हारी आज जिंदगी बदल गई, तुमने अचीव कर लिया जिंदगी में। नाउ इफ यू गो एंड से सलाम टू मुसब न जाफर इन काजिम, मौला तुम्हारे सलाम को भी एक्सेप्ट करेंगे। हम अफसोस, पूरे फैमिलीज ब्रेक हो गए, खानदान टूट गए। मैं सिर्फ बॉम्बे की बात नहीं कर रहा, मैं तो जनरल बात कर रहा, पूरी दुनिया देख रहा, लंदन में देखा, अमेरिका में देखा, इंडिया के दूसरे शहरों में क्या हालत है, कोई बोलने वाला नहीं है। हमारा ईगो है, ईगो है हमारा। मैंने ऐसे लोगों को देखा कि सलाम करने में देर कर दी, पार्टी में सलाम में देरी हो गई, उसके तेवर बिगड़ गए। उसने कहा ओ मुझे सलाम देर से करते, अरे बाबा अगर उसने सलाम नहीं किया तो तुम कर लेते। इमाम अली से पूछा गया कि मौला ये बताइए कि गुरूर कहां टूटता है, हमको कैसे मालूम होना कि मेरे पास बड़ा गुरूर और तकब्बुर है, कैसे मालूम होना, प्लीज गौर से सुनो। इमाम अली से पूछा कि मौला कैन यू प्लीज लेट मी नो कि तकब्बुर कैसे खत्म होता, गुरूर कैसे खत्म होता। तो अली ने कहा सलाम में पहल करो, तुम पहले सलाम करो, जैसे तुम गरीब को कर सकते सलाम, यू वेट कि नौकर तुमको सलाम करे तो मैं जवाब दूं। इमाम ने कहा तुम अगर सलाम में पहल करोगे, फर्स्ट तुम करोगे, तो तुम्हारा गुरूर आसमान से जमीन पे आ जाएगा। ये चीजें सीखो, ये है अली की सीरत, ये है मुसब न जाफर की सीरत। अगर रियली कुछ कर बनना चाहते, इफ यू वॉन्ट टू डू समथिंग, ये पहले चीजों को चेक करो। आज की रात घर जाके देखो, अगर तुमको रिस्क मिल रहा ना तो ये मत समझो कि रिस्क अल्लाह ने फिरौन को भी रिस्क दिया है, मूसा को भी देता था। अगर आज तुम्हारा रिस्क का दरवाजा खुला हुआ है और तुम रिलैक्स बैठे हुए, अरे क्या फर्क पड़ता, मेरी जिंदगी भी चल रही, बॉम्बे में मेरी जिंदगी भी है, गाड़ी है, फैमिली है, बच्चे है, पूरा है, क्या फर्क पड़ता। जिसने दिया है वो एक लम्हे में ले लेगा, एक सेकंड में ले लेगा वो। ये बीमारी से बचो, इस बीमारी से बचो, खते रहम कभी नहीं करना, ऑलवेज डू सिले रहम। जो सिले रहम करता वो हमेशा कामयाब इंसान होता। मैं किताब का नाम ले रहा, जाके बुक देख लो, हो सकता है यहां पे बुक्स में हो, शहीद दस्ते गैब शिराजी की किताब गुनाहाने कबीरा, उसके सेकंड वॉल्यूम में काफी डिटेल में ये इस गुनाह के बारे में, और मैंने भी बहुत बोला। आपको एक बात और रोक के बोलूं, नमाज का गुनाह बाद में बताया, खते रहम का गुनाह पहले बताया, इतना सख्त गुनाह है। और आज हम इतना इसको इजी लेते, इतना इजी लेते, हमारी निगाह में ये गुनाह ही नहीं, हमारी निगाह में ये गुनाह नहीं है, बल्कि हमारी निगाह में कैजुअल थिंग है। बोला कि मौलाना ये तो मेरा मुंह भला भाई है, ये तो मेरा भाई है, औरत बोल रहा, खातून बोल रही, ये मेरा भाई है। मैंने कहा रियल ब्रदर का नहीं, हम इनको भाई समझते हैं। वेरी गुड, मैंने कहा आपके समझने से कोई भाई नहीं बनता, ये समझने वाला भाई कोई नहीं है इस्लाम में, इस्लाम में समझने का नहीं, मैं समझती ये मेरा भाई, सो वॉट, तुम्हारे समझने से क्या होता, महरम ना महरम है तुम्हारे लिए, ये फिक्र है ना। اسلام اپنے ہاتھ میں لے لیا، شریعت کو اپنے ہاتھ میں لیا. آج ہم کو وہ اسلام چاہیے جو مجھے سوٹ کرتا ہے، وہ اسلام نہیں چاہیے جو محمد مصطفیٰ کا اسلام ہے. وہ اسلام چاہیے مجھے جو مجھے سوٹ کرتا، جو مجھے سوٹ کر رہا ہم فائن، ہم ہیپی. یہ اسلام نہیں ہے، یہ اسلام نہیں ہے. جس اسلام کے لیے معصومین نے جان دی اس اسلام کی بات کرو، وہ اسلام مت بات کرو جو مجھے سوٹ کرتا. تم کو سوٹ کرے یا نہ کرے، جو اسلام کہتا ہے اس پہ عمل کرنا ہے. صلوات پڑھ لے محمد والے محمد. ایک اور پڑھ لیجئے بابا سے بولو. میں یہاں پہ ایک بات کو روک کے بولتا، ایک چھوٹا سا واقعہ سناتا آپ کو اپنے بات کو کمپلیٹ کرنے کے لیے، کہ ہم کو وہ اسلام لینا ہے جو اللہ کے رسول نے اسلام کو پیش کیا، جو اسلام کے لیے معصومین نے جان دی وہ اسلام کو لینا ہے. وہ اسلام کو نہیں لینا جو ہم کو سوٹ کرتا. آپ کو سوٹ کرے یا سوٹ نہ کرے، ڈزنٹ میک اینی ڈفرنس، کبھی کوئی فرق نہیں پڑتا. اس لیے کہ یہ جو اسلام پھیلا نا، یہ صرف کردار سے، اخلاق سے پھیلا. خط رحم وہی کرتا جس کو ایٹیٹیوڈ رہتا. غریب کرتا خط رحم؟ میں پوچھ رہا آپ سے، آج تک آپ نے سنا کہ کوئی غریب مسکین وہ خط رحم کرے گا؟ وہ بیچارہ مرا ہوا ہے، وہ کبھی خط رحم نہیں کر سکتا. خط رحم کون کرتا؟ جس کے پاس مال ہوتا، وہ ریلیشن شپ اس کو بریک کرتا. پلیز غور سے سننا، میں تاریخ کا ایک عجیب اور مشہور واقعہ سنا رہا آپ کو، ویری فیمس انسیڈنٹ. اسلام آ کے 5 سال ہوا، غور سے سنو، جسٹ 5 ایئرس ہوا اسلام آ کے، 5 سال. اللہ کا رسول مکے میں تبلیغ کر رہا، بڑا مشہور واقعہ ہے لیکن ایک کمپلیٹ میسیج ہے. اللہ کا رسول پریچ کر رہا، مکے میں تبلیغ کر رہا، اور مکے کی گرمی، خطرناک مکے کی گرمی، اس لیے کہ کعبہ جو ہے ویلی میں ہے، اطراف میں پورے ماؤنٹینس ہیں، ہیوج ماؤنٹینس ہیں، جو کوہ ابو خبیز بھی وہیں، پورے مکے کے پہاڑ، سمر مکے کا مطلب ہاربل سمر ہوتا، 50s میں جاتا ٹیمپریچر، 50+ میں جاتا. مکے میں اللہ کا رسول تبلیغ کے لیے، اور آفٹرنون ہے، پورا بازار بند ہے، بازار کے چند کچھ شاپس کھلی ہوئی ہیں. اللہ کا رسول پریچ کرتا ہوا جا رہا، جاتے جاتے دیکھا کہ مکے کے بازار میں ایک اولڈ لیڈی ہے جو وہاں سے کچھ گروسری خریدتی ہے. کہاں سے گروسری؟ شاپ سے. اینڈ شی واز سو پور کہ بیگس کو ایسا اٹھاتی ہے، فیو اسٹیپس چلتی ہے پھر بیگس کو نیچے رکھتی ہے، پھر چند قدم چلتی ہے پھر بیگس کو نیچے رکھتی ہے. اس کے اٹھانے سے اور چلنے سے یہ معلوم ہو رہا کہ یہ اتنی غریب ہے کہ اس کے پاس کوئی نوکر نہیں ہے، نہ غلام ہے نہ کنیز. اگر غلام کنیز ہوتے تو اس کا سامان گروسری پورا لے کے گھر جاتے. اس کا اکیلی ہونے کی وجہ سے اب یہ پتہ چل رہا کہ یہ بہت غریب ہے. اللہ کا رسول تبلیغ کرتے کرتے رکے، رک کے اس کو دیکھا، سامان اٹھا رہی تھی، کہا کہ اے کنیز خدا، اللہ کا رسول کون ہے؟ عالمین کے لیے جو رحمت بن کر آیا. رک کے کہا کہ اے کنیز خدا میں تیری ہیلپ کروں؟ تو اس نے ایسا دیکھا، ایسا دیکھ کے کہا کہ اے جوان، تھینک یو ویری مچ، تو مجھے ہیلپ کرنا چاہتا، لیکن ایک چیز یاد رکھ، میرے پاس پیسے نہیں ہے کہ تم سامان لے کے جا کے وہاں پہ میرے گھر پہ رکھیں گے اور تم ڈیمانڈ کرو گے اجرت، تو میرے پاس ایک پیسہ نہیں ہے، میں پیسے نہیں دے سکتی. اگر تم فری لے کے جاتے ہو تو وائی ناٹ. تو اللہ کے رسول نے کہا مجھے تیرا پیسہ نہیں چاہیے، تو غریب ہے، تو بزرگ ہے، سینئر سٹیزن ہے، تجھ سے سامان نہیں اٹھایا جا رہا، میں ہیلپ کر لیتا. بیگس کو اٹھایا، اٹھا کے اس کے گھر تک پہنچا، غور سے سنو، گھر تک پہنچایا، گھر میں جا کے سامان رکھ دیا. جب سامان رکھ کے رسول اللہ پلٹ رہے تھے، اس نے کہا کہ اے جوان ایک منٹ ٹھہرو. اللہ کا رسول پلٹا. یہاں پہ ایک میسیج دوں آپ کو، آپ سوچو، اللہ کا رسول وما ارسلنا کا الا رحمت للعالمین کا مزداق ہے، عالمین کے لیے جو رحمت بن کے آیا، جس کے صدقے میں زمین اور آسمان اور عالمین کو اللہ نے پیدا کیا. یہ غریب عورت کہہ رہی ہے ایک منٹ ٹھہرو، میری بات سنو، پلٹ کے یہ نہیں کہا کہ میرے پاس ٹائم نہیں ہے، جا تو کون ہے روکنے والی. آج کوئی بامبے میں آپ بول سکتے ہیں کسی کا ٹائم کہاں ہے؟ اس نے کہا کہ جوان رک جا، اللہ کا رسول رک گیا. پوچھا کیا ہے؟ تو کہا دیکھ، میں نے، وہ بوڑھی عورت بولتی ہے، اولڈ لیڈی، کہ میں نے زیادہ زندگی دیکھی ہے, دنیا زیادہ دیکھی ہے تم سے, اس لیے کہ میں تم سے بڑی ہوں, تم چھوٹے ہو. تم نے دنیا کم دیکھی, میں نے زیادہ دیکھی. میں تم کو ایک ایڈوائس کرنا چاہتی ہوں پیسے کے بدلے میں. میں پیسے تو نہیں دے سکتی, میں تم کو ایک ایڈوائس کرتی ہوں فری. آپ سوچو دوستو, اخلاق کیا تھے, کیریکٹر کیا تھا, بیہیویئر کیا تھا, اللہ ایٹیٹیوڈ کس کو رہنا تھا, رسول کو رہنا تھا نا. اتنا بڑا مالک, کائنات کا افضل ترین اللہ کا بندہ, اس نے کہا میں ایڈوائس کرتی ہوں. تو اس وقت رسول نے یہ نہیں کہا کہ تو کیا مجھے ایڈوائس کرے گی, میں کیا بول رہا آپ سے, تو کیا مجھے ایڈوائس کرے گی, میں تو عالمین کے لیے حجت بن کر آیا. سرکار ایسا کھڑے ہو گئے, سر کو جھکا کے پوچھا کیا ایڈوائس ہے. تو اس نے کہا اے جوان, وہ کہتی ہے میں نے سنا ہے کہ مکے میں ایک جوان آیا ہے ایک نئے ریلیجن کو لے کر, جس کے آنے سے گھر میں تفرقے پڑ گئے, ڈفرینسز آ گئے, ہسبینڈ اینڈ وائف میں ڈفرینس آیا, ماں باپ میں ڈفرینس آیا, بھائی بھائیوں میں ڈفرینس آ گیا, بھائی بہنوں میں ڈفرینس آ گیا, اولاد میں اور پیرنٹس میں ڈفرینس آ گیا. میں تجھے ایک ایڈوائس کرتی کہ اس جوان کی بات تو نہیں سننا, تو بڑا اچھا انسان ہے, اس جوان کی بات مت سن. جب اس نے کہا تو اللہ کے رسول نے سر کو جھکا کے کہا کہ اے کنیز خدا, میں تیری اس ایڈوائس پہ عمل نہیں کر سکتا. اس نے کہا کیوں نہیں کر سکتے, تم تو بڑے اچھے انسان ہو. کہا جس جوان کی تو بات کر رہا وہ میں ہی ہوں, وہ میں ہی ہوں. کہا وہ تم ہو, تم لے کر آئے نیا ریلیجن. He said yes. تو اب وہ پوچھتی ہے یہ بتاؤ, یہ جو تم نے میری ہیلپ کی ہے, یہ تمہارے ریلیجن کی بیس ریلیجن میں ہے یا تم نے انسانیت کے تحت ہیلپ کی؟ کہا نو, میرے ریلیجن کی بیسک چیز یہ ہے, بنیاد ریلیجن کی یہ ہے کہ غریب کی مدد کرو. اس نے کہا کہ جوان وہ سب چھوڑو جھگڑے, پہلے مجھے کلمہ پڑھاؤ. آپ نے غور کیا, آپ نے غور کیا کہ کلمہ پھیلا کیسا, صرف اخلاق سے, سافٹ اسپوکن, اتنے سافٹ اسپوکن, اتنے سافٹ اسپوکن کہ جو دشمن رسول تھی وہ محب رسول ہو گئی. زبان بس. موسیٰ بن جعفر یہی بتا رہے, میں آپ سے ایک ہی چیز کی ریکویسٹ کر رہا آج کی میری ففتھ مجلس, کہ اگر اب آپ قاسمان جائیں گے انشاءاللہ جلد سے جلد مولا لے کر جائے. کل انشاءاللہ امام کے حالات اور کنٹینیو ہوں گے, جب جانا تو اگر تم سارے وہ بیماریوں کو چھوڑ کے جو موسیٰ بن جعفر نے روکا ہے اس کے بعد جاؤ گے اور سلام کرو گے, تمہارے حاجات, تمہارے حالات تو پورے پورے ہو جائیں گے. امام موسیٰ کاظم کو راضی کرنا ہے تو اگر کسی کی ریلیشن شپ میں, پوری دنیا گلوبل میسج دے رہا, اگر کسی کی بھی کوئی ریلیشن شپ خراب ہے اپنے کزن کے ساتھ, اپنے انکل کے ساتھ, اپنی آنٹی کے ساتھ, اپنی بہن کے ساتھ, تو فون کرو اور سے سوری اور ریلیشن شپ. صرف اس لیے ملو کہ یہ دعا کرو کہ مولا موسیٰ بن جعفر یا امام موسیٰ کاظم علیہ السلام آپ چاہتے تھے, آپ کو آپ نے یہ عمل دیا, آپ نے یہ تعلیم دی, اسی لیے میں جو ہے آج سے وہ ساری بیماریوں کو چھوڑ کے آپ سے ملاقات کر رہا. تم یقین کرو, معصوم کا جملہ عابد بگرامی نہیں بول رہا, کہ تمہارے رزق کے دروازے اللہ کھول دیتا, تمہاری زندگی میں اللہ برکت دے دیتا, تمہارے پریشانیوں کو دور کر دیتا, تمہاری دعائیں کو قبول کرتا. آج جو دعائیں رک رہی, جو آبسٹیکلس ہماری لائف میں ہیں, جتنے ہرڈلس ہماری لائف میں ہیں, اس کا ون آف دی ریزن یہ ہے کہ ہم وہ چیزوں پہ عمل نہیں کر رہے جو بیسک چیز ہے اور سچے اسٹرانگ چیز. اگر تم نے اس طرح سے زندگی گزاری تو یہ زندگی تو کبھی بھی ختم ہوگی بامبے میں, 60, 70, 80 years, 90 years, 90 years سے زیادہ تو کوئی زندہ نہیں رہتا. 90 سال کے بعد کیا ہونے والا ہے؟ When you go there, تمہاری نہ نماز قبول ہے نہ روزہ قبول ہے, اس لیے کہ تم نے ناراضگی پروردگار سے اپنی زندگی کو گزارے, اللہ کی مرضی پر زندگی نہیں گزاری. صلوات پڑھے محمد والے محمد. بس دوستو میرا ٹائم ہو گیا, انشاءاللہ کل امام موسیٰ کاظم کے کچھ اعمال ہیں, آپ باب الحوائج ہیں, وہ اعمال بتاؤں گا, وہ نماز بتاؤں گا امام کی, वो अमल बताऊंगा, खास अमल है 14,000 मरतबा सलवात पढ़ के हदिया करने का। ये जहां भी हम लोगों ने किया, जब भी अल मुंतजर के साथ जाते हैं, ये हम लोग होटल में करते हैं, सामने हरम रहते हैं, यही अमल करते फ्रूट्स के ऊपर है। आप देखना कि वहीं पे लोगों की दुआएं कबूल हुई, इसलिए कि बाबुल हवाइज 14,000 टाइम सलवात पढ़ के इमाम की बारगाह में हदिया करना है। पहाड़ भी अगर तुम्हारे सामने है बॉम्बे में, दुनिया में पहाड़ तुम्हारे सामने, ये बाबुल हवाइज, ये मैं नहीं बोल रहा, जाके रोजे पे देखो लिखा सलाम अलैका या बाबुल हवाइज, बाबुल मुराद, इस इमाम की बरकत से सारी दुआएं कबूल होंगी। कल इंशाल्लाह ये अमल सुनना, और दूसरा इमाम के जो हाजात, दूसरे जो अमाल है इमाम के, बस एक बात यहां रोक के बोलता, अगर किसी को आई का प्रॉब्लम है, आइस का, विजन का, ये मैंने बोल रहा है मासूम से हमारे पास है, अगर खुदा ना खास्ता किसी को कैटरैक है या कोई और खुदा ना खास्ता किसी को आई का विजन में प्रॉब्लम है, आंख की बीमारी के लिए मुसब न जाफर का वास्ता देकर अल्लाह से दुआ कर। अगर इमाम मुझसे काजम अलैहिस्सलाम के वास्ते से रोज वो अमल करो, कल इंशाल्लाह बताऊंगा वो अमल, मेरा टाइम हो गया तो आज इतना ही बोलता कि अगर किसी को प्रॉब्लम है तो अपनी नमाज में, अपनी उसमें इमाम मुझसे काजम अलैहिस्सलाम का वास्ता देकर दुआ करें, इंशाल्लाह मौला आपकी दुआ को पूरा करेगा। सलवात पढ़ ले मोहम्मद वाले। दोस्तों ये इमाम इतने साल कैद में रहने के बाद भी एक ही चीज पे रोता था कि हाय करबला, हाय मेरी दादी जैनब। ये बड़ा मजलूम इमाम, हर इमाम ने आज़ादारी के लिए किया। दोस्तों कल आपने हुसैन के उस फर्जन का जिक्र सुना जिसकी आवाज़ पे हुसैन ठोकरें खाए, जिसकी आवाज़ पे बार बार ये कहते थे कि अली अकबर एक दफ़ा फिर आवाज़ दो। इमाम का वो जुमला हमारे लिए हुज्जत है। इमाम ने कहा कि अली अकबर तुम्हारी आवाज़ के बाद तुम्हारे बाबा की आंखों की रोशनी चली गई। मैंने कितनी आसानी से ये जुमला कह दिया ना, कि इमाम कहता है कि तेरे बाबा को अब नज़र नहीं आता। आपको मालूम है मीर अनीस के मरसिए का एक मिसरा है कि हुसैन अली अकबर की शहादत के वक्त हुसैन का क्या आलम हुआ। मीर अनीस कहते हैं कि पिदर की मौत है मरना जवान बेटे का, पिदर की मौत है, बाप की मौत है जवान बेटा मर जाए, वो हकीकत है। अल्लाह तुम्हारे बच्चों को सलामत रखे। अली अकबर की शहादत के बाद हुसैन के लिए वो अहम ऐसा इम्पोर्टेंट चीज़ आ गई थी कि करबला की एक माँ ऐसी भी है कि आशूरे के दिन हर बीबी को ये यकीन था कि मेरा बच्चा मैदान में जाएगा तो वापस नहीं आएगा, लेकिन एक माँ को यकीन था कि मेरा बच्चा मैदान में जाएगा तो वापस ज़रूर आएगा। जब अली अकबर रुख्सत होकर दूसरी दफ़ा जा रहे थे तो हुसैन ने लैला से कहा था कि लैला अब दुआ नहीं करना अली अकबर के लिए। बीबी जैनब जब आउना मोहम्मद को रुख्सत कर रहे थे तो उस वक्त बीबी ने बच्चों से कहा था कि बच्चों मैदान में जाना तो नहर का रुख नहीं करना, ये एहसास रहे कि झूले में अली असगर प्यासा है, सकीना प्यासी है। उसके बाद कासिम जब जा रहे थे तो बीबी उम्मे फरवा ने कहा था कि मेरे लाल मैदान में जाना तो वापस नहीं आना, रोज़ महशर फातिमा को सूरत बताना है। हर बीबी को मालूम था कि मेरा बच्चा जाएगा तो वापस नहीं आएगा। एक माँ करबला की ऐसी है, उसको यकीन था कि मेरा बच्चा मैदान में जाएगा तो वापस ज़रूर आएगा। वो बीबी है कि जिसका नाम रबाब है, जिसकी गोदी करबला में भी उजड़ी, शाम में भी उजड़ी। तकल्लुफ़ से नहीं रोना, तकल्लुफ़ से नहीं रोना। करबला में अली असगर ज़िबा हो गए, शाम में सकीना ख़त्म हो गई। इसीलिए रबाब ने ख़बर हुसैन पर रुखसारे को रख के कहा था कि मेरे वाली वतन जाके क्या करूँ, मेरा सुहाग भी उजड़ गया, गोदी भी उजड़ गई। जब इमाम हुसैन ने आवाज़ इस्तगासा बुलंद किया और हुसैन खेमे में आए और आके रबाब से कहा, रबाब मेरे बच्चे को मेरे हवाले करो, माँ ने लाके अली असगर को हुसैन के हवाले किया। शहजादे को लेके हुसैन चंद कदम आगे बढ़े, फौरन रबाब सामने आ गई, आके कहा, मौला कुछ देर के लिए मेरे बच्चे को मेरे हवाले कीजिए। मौला हुसैन ने अली असगर को फिर माँ के हवाले किया। रबाब जब अंदर खेमे में लेकर गई, अब जो लेकर आई तो नया कुर्ता पहनाया, آستینوں کو الٹ دیا، بالوں کو سوار دیا اور کہا مولا میرا بچہ پہلی مرتبہ میدان میں جا رہا. آپ کی آوازیں بلند ہو گئی، خدا کسی غم میں نہ رلائے سوائے غم حسین کے، اللہ آپ رباب کے اس بچے کے نام پہ مانگ لو، اللہ تمہاری ایک ایک حاجت پورا کرے گا. عزیز و شہزادہ میدان میں آیا، حسین نے سوال آپ کیا لیکن ظالموں نے پانی نہیں دیا. حسین نے کہا کہ اگر تم یہ سمجھ رہے کہ اس کے بہانے سے پانی میں پیوں گا تو لو اپنے ہاتھ سے علی اصغر کو پانی پلاؤ. ارے کیا وقت آ گیا تھا، علی اصغر کو جلتی ہوئی ریت پہ لٹایا، کچھ لمحوں کے بعد باپ کا دل ہے پھٹ گیا، فوراً علی اصغر کو اٹھا کے سینے سے لگا لیا، لگا کے کہا میرے لال تم بھی حجت خدا کے بیٹے ہو، اپنی حجت کو تمام کرو. تو شہزادے نے سوکھی ہوئی زبان اپنے خشک ہونٹوں پر پھیرنا شروع کیا کہ میرا بابا جو کہہ رہا وہ سچ ہے، ارے میں بہت پیاسا ہوں. عمر سعد نے کہا اکتا کلام الحسین. ہرملا نے تیر کو جوڑا، جب تیر چلا تو رباب پکارتی رہ گئی، ہائے میرا بچہ پیاسا ہے. آپ کی آوازیں بلند ہو گئیں، آپ کی آوازیں بلند ہو گئیں، خدا کسی غم میں نہ رلائے، کسی غم میں نہ رلائے. عزیز و حسین کو لے کے شہزادہ حسین شہزادے کو لے کے خیمے کے دروازے پر آئے، رباب کو صورت بتائی. رباب کو یقین نہیں آیا کہ علی اصغر شہید ہو گیا. ماں کا ایک جملہ ملا تاریخ میں کہ تڑپ کے کہا علی اصغر کیا تمہارے اتنے بچے بھی قتل کیے جاتے ہیں؟ ماں کی نگاہوں کے سامنے حسین نے علی اصغر کا مزار بنا دیا، علی اصغر کا مزار بن گیا. لیکن کتنے دیر تک دوستو، شام غریبہ میں رباب دیکھ رہی تھی کہ ہرملا نیزے کی انی سے زمین کی نرمی کو دیکھ رہا. رباب نے دیکھا کہ ہرملا نے نیزے کو زمین پہ مارا، اب جو نیزہ باہر آیا علی اصغر کا چھوٹا سا لاشا. ماں دیکھتی رہی، علی اصغر کو ماں کے سامنے پھر ذبح کیا گیا. رباب فریاد کرنے لگی کہ ہائے میرے بچے کو حسین نے دفن کر دیا. مولا آباد رکھے، مولا آباد رکھے. اسی طرح پرسا دو آج جو جو حاجت ہے، رباب بی بی رباب سے مانگ لو. میں نے مجلس ختم کر دی. عزیزو جب 11 محرم کو یہ قافلہ چل رہا تھا اور رباب نے حسین کے لاشے کو جلتی ہوئی ریت پہ دیکھا تو اونٹ کی بلندی سے کہا میرے والی آپ کا لاشا دھوپ میں ہے، آج کے بعد رباب کبھی سائے میں نہیں بیٹھے گی. شام کے بعد بی بی رباب کی زندگی کا یہ دستور تھا، یہ طریقہ تھا کہ روز جب دن نکلتا بی بی اپنے گھر کے صحنے خانہ میں آتی اور کربلا کا رخ کر کے روتی کہ میرے والی آپ کا لاشا دھوپ میں تھا. ایک دن مدینے میں بہت بارش ہوئی، بی بی زینب مجلس ختم ہو گئی. ایک منٹ میں مجلس ختم کر رہا. شہزادی زینب نے چوتھے امام سے کہا کہ بیٹا ماں سے کہو اندر آ جائے، بارش بہت تیز ہے. چوتھے امام نے جا کے کہا کہ اماں آپ اندر چلیں. تو کہا بیٹا میں نے تمہارے بابا سے وعدہ کیا ہے کہ میں سائے میں نہیں بیٹھوں گی. امام نے ایک منزل پہ آ کے حکم کو جاری کیا، ایسے امام حکم جاری کیا. رباب سمجھ گئی کہ اب یہ امام کا حکم ہے، مجھے اندر جانا پڑے گا. رباب نے آسمان کی طرف دیکھا، ہاتھوں کو اٹھایا اور ایک جملہ کہا کہ پروردگار پروردگار میں نے کربلا میں ایک امام سے وعدہ کیا ہے، مدینے میں ایک امام کا حکم ہے، تو رباب کی عزت کو بچا لے. یہ کہنا تھا، بی بی خاموش ہو گئی. بی بی زینب نے کہا بیٹا دیکھو ماں کا کیا حال ہے. چوتھے امام نے آ کے سر پہ ہاتھ رکھا اور کہا انا للہ و انا الیہ راجعون. پھوپھی اماں بابا کے پاس چلی گئی. بس دوستو مجلس ختم ہو گئی. رباب شام سے جب واپس آئی تھی تو ایک گٹری لے کر آئی تھی جو سینے سے لگا کے روتی تھی. جب وہ گٹری پہلو میں تھی، جب شہادت کے بعد گٹری کھولی گئی تو اس کے اندر علی اصغر کے جھولے کی جلی ہوئی لکڑیاں تھی جو ماں سینے سے لگا کے کہتی تھی کہ علی اصغر تم بھی نہیں رہے بیٹا، تمہارا جھولا بھی جل گیا، ماں کیسے زندہ رہے، علی اصغر تیرا جھولا جل گیا اور تم بھی